नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई भुल्न दिउमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिस्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौँ। तपाईँसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौँ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।
जीवन एउटा फुल जस्तै हो, एक दिन त वैलाउनु छ, एक दिन त वैलाउनु छ। जीवन एउटा फुल जस्तै हो, प्रभुको अगुवाईमा समर्पित गर तिम्रो जीवन प्रभुकै सेवामा। समय छैन बुझिदेऊ तिमी, आज नै सुमा अघि
परमेश्वरको नाउँको स्तुति होस्, उहाँको नाउँको प्रशंसा होस्, किनकि मलाई तपाईँको बीचमा परमेश्वरको सुसमाचारको बहुमूल्य वचन लिएर आउने मौका उहाँले दिनुभएको छ। र म प्रभुमा विश्वास गर्दछु कि तपाईँले आज परमेश्वरको वचनबाट आशिष पाउनुहुनेछ, जसरी आफ्नो रेडियो खोलेर तपाईँले यो कार्यक्रम सुनिराख्नु भएको छ र तपाईँको हृदयमा तपाईँले आशिष पाउनुहुनेछ। म येशूमा प्रार्थना गर्दछु तपाईँको जीवनको परिवर्तनको लागि। तपाईँले यो वचन बुझ्नु भएको होस् भनेर मैले ख्रिस्ट येशूमा प्रार्थना गर्दछु र उहाँसँग सहायता माग्दछु। अब हामी आजको सन्दर्भतिर जानेछौँ। म तपाईँहरूलाई आज उत्पत्तिको पुस्तक 4 अध्यायमा फर्काउनेछु। यो खण्डमा तपाईँको ध्यान आकर्षण गर्नेछु। उत्पत्ति 4 अध्यायको 4 पदमा यसरी लेखिएको छ, हाबिलले आफ्ना भेडाको बगालबाट पहिले जन्मेका पाठाहरूका बोसो भाग ल्याए, परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो। मानिसको दुःख लाग्दो चित्रलाई उत्पत्ति 3 अध्यायले अन्त्य गर्दछ। तिनीहरूको निम्ति दुःख कष्ट आयो। तिनीहरू भनेको आदम र हब्बा हुन्, जो पहिलो मानिस र स्त्री थिए। तिनीहरूका निम्ति आदनको बगैँचामा प्रवेश थिएन। आदनको बगैँचाबाट तिनीहरूलाई निकालिएको थियो। यदि मानिसले होसियारपूर्वक वचन अध्ययन गर्यो भने हामीले थाहा हुन्छ तिनीहरूले आफ्नो सुरुको अवस्थालाई गुमाएका छन्। तैपनि तिनीहरू र परमेश्वरको बीचमा संसार अर्थात् सङ्गति भन्ने कायमै थियो। आदमका परिवारले परमेश्वरलाई आराधना गर्दथे। तिनीहरूले परमेश्वरको प्रशंसा गर्दथे। आदनको बगैँचा एउटा आराधना गर्ने स्थल थियो। चार पदले हामीलाई भन्दछ, हाबिलले आफ्ना भेडाको बगालबाट पहिलो जन्मेको पाठाहरू ल्याए, जहाँ परमेश्वरको आराधना अर्थात् प्रशंसा गरियो। एक ठाउँमा आदमका परिवार जम्मा भएर परमेश्वरको आराधना गरे। तिनीहरू एक ठाउँमा भेला हुन सुरुवात गरेका छन्। सङ्गतिको निम्ति तिनीहरूले परमेश्वरको आराधना गर्ने दृष्टिकोण विकास गरेका छन्। उनीहरू चेतना भएको छ, हामीले परमेश्वरको आराधना गर्नुपर्छ, साँचो परमेश्वरको खोजी गर्नुपर्छ। तिनीहरू जम्मा भए जहाँ तिनीहरूको निम्ति केन्द्र पर्दथ्यो, अर्थात् मुख्य ठाउँ थियो, त्यहाँ जम्मा भएर उनीहरूले आफ्नो भेटी ल्याउने गर्थे। सबै सन्तानहरूको निम्ति आराधना गर्ने ठाउँ तिनीहरूले नियुक्त गरे। यो ठाउँमा हामीले परमेश्वरको आराधना गर्नुपर्छ, एउटा आराधनाको नमुना थियो, अर्थात् आराधना निर्माण भएको थियो। आराधना गर्न तिनीहरूसँग निश्चित समय पनि तिनीहरूले तोकेका थिए। हामीले तीन पदमा देख्छौँ समयको प्रक्रिया, अथवा हामीले पढ्न सक्छौँ केही समय बितेपछि समयको व्यवस्थालाई हामीले देखिरहेका छौँ। तिनीहरूले एउटा निश्चित समय तोकेर परमेश्वरको आराधना गरे। तिनीहरूले आराधना गर्ने समय अरू दिनभन्दा फरक दिनमा स्थापना गरेका छन्। तिनीहरूले अरू दिनभन्दा अर्कै छुट्टै समयलाई निकालेका छन्। हामीले उत्पत्ति दुई अध्यायमा पढ्न सक्छौँ परमेश्वरले हप्ताको सात दिन बनाउनु भयो, तिनीहरूमध्ये एक दिन वा हप्ताको पहिलो दिनलाई विश्राम अर्थात् सबात दिन भनी छुट्याउनु भयो। तसर्थ हामी जुन चार अध्यायमा आराधनाको विषयमा तिनीहरूले छुट्टै आराधनाको दिन अलग गरेका छन्, त्यो चाहिँ विश्रामको दिन थियो, अर्थात् निश्चित समय थियो, र त्यही निश्चित दिनमा तिनीहरूले दशांश भेटी अनि अरू कुराहरू बलिदानहरू लिएर परमेश्वरको सेवामा आएका छन्। जुन कुरा यहाँ उल्लेख गरिएको छ, हामीलाई भनिएको छ मानिस पाप र पतित भएको छ, उसले पाप गरेको छ, उसले परमेश्वरलाई खोजी गर्नुपर्दछ। मानिसले पाप गरेको कारणले गर्दा, मानिसले गलत बाटोमा लागेको कारणले गर्दा उसले परमेश्वरको खोजी गर्नुपर्दछ। आदम र हब्बा र तिनीहरूका छोराहरू हाबिल र कैनलाई परमेश्वरको आराधना गरिनु पर्दथ्यो भनी यहाँनिर प्रकाश पारिएको छ। उहाँले तिनीहरूलाई प्रकट गर्नुभयो कि तिनीहरूको आराधना गर्नुपर्ने व्यक्ति चाहिँ सर्वशक्तिमान एकमात्र परमेश्वर हुनुहुन्थ्यो, उहाँ मात्र तिनीहरूका सृष्टिकर्ता हुनुहुन्थ्यो। हाबिलले परमेश्वरका असल भेडाको बगालबाट उत्तम वस्तु ल्याए, अर्थात् उत्तम भेटी ल्याए, तसर्थ परमेश्वरले तिनको भेटीलाई स्वीकार गर्नुभयो। परमेश्वरले तिनीहरूको बीचमा आफ्नो उपस्थिति दिनुभयो, र हामीले विश्वास गर्नुपर्दछ हाम्रा परमेश्वर आराधनाका स्रोत हुनुहुन्छ। उहाँ बाहेक अरू कोही परमेश्वर छैन। परमेश्वरलाई सृष्टिकर्ताका रूपमा हामीले पूजा गर्नुपर्दछ। बाइबलले स्पष्ट पार्दछ हामीप्रति उहाँ स्वयं प्रकट हुनुभएको छ। परमेश्वरलाई हामी आत्मा र सत्यतामा आराधना गर्दछौँ। उहाँले आफूलाई परमेश्वरको वचनमा पनि प्रकट गर्नुभएको छ। परमेश्वरले आफूले सृष्टि गरेका कुरामा प्रकट गर्नुभएको छ। तर यसको अर्थ यो होइन कि हामीले उहाँको सृष्टिलाई नै पूजा गर्छ, तर सबै थोकमा हामीले ख्रिस्ट येशूलाई आराधना गर्नुपर्छ। बाइबलले भन्छ परमेश्वर आत्मा हुनुहुन्छ, परमेश्वर पवित्र हुनुहुन्छ, परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ, उहाँले बनाएको मन्दिरमा बास गर्नु हुँदैन, उहाँ वासस्थान स्वर्ग हो भने पृथ्वीमा उहाँको वासस्थान मानिसहरूको हृदयमा हुनसक्छ, आत्मामा हुनसक्छ। हामी कसरी परमेश्वर कहाँ आउनु पर्दछ भन्ने कुरा हाबिलले हामीलाई सिकाएका छन्। परमेश्वरको उपस्थितिमा हामी उत्तम भेटी लिएर आउनुपर्दछ। जब हामी परमेश्वरको उपस्थितिमा आउँछौँ, हामी एक पापी जस्तै भएर आफूलाई स्वीकार गरेर आउँछौँ। परमेश्वर पवित्र हुनुहुन्छ, तर हामी पापी छौँ, हामी अशुद्ध छौँ, हामीले पाप गर्छौँ, हामीले परमेश्वरको क्रोध मुनि रहेका छौँ, हामीले दण्ड र मृत्यु पाउनै पर्छ, हामीले गरेको पापको सजाय हामीले पाउनुपर्छ। प्रिय मित्र, हामीमा कुनै असल र पवित्रता भन्ने कुरा छैन, हामी गलत गर्छौँ। हामी परमेश्वरको अघि एक पापीको रूपमा खडा भएर उहाँको सामु हाम्रा सबै पाप स्वीकार गर्नुपर्दछ। हाबिलले एउटा पापीको रूपमा आफूलाई स्वीकार गरेका छन्। परमेश्वरको क्रोध मुनि छु भन्ने कुरा उनले विश्वास गरेका छन्, स्वीकार गरेका छन्। परमेश्वरको सामुन्ने हाम्रो अवस्था प्रकट गर्नुपर्दछ। परमेश्वरले पश्चाताप गर्ने व्यक्तिलाई अनुग्रह दिनुहुन्छ, उहाँले सबै पापीहरूलाई अनुग्रहद्वारा बचाउनुहुन्छ। हामी पापी छौँ, हामीलाई पाप क्षमाको आवश्यकता छ, हामीले परमेश्वरको न्यायमा पर्नु अघि हाम्रो सबै पाप स्वीकार गर्नुपर्दछ भन्ने कुरा हामीले विचार गर्नुपर्छ। हाम्रो पापले हामीलाई परमेश्वरबाट अलग गरेको छ। कोही व्यक्तिले आफ्नो पाप स्वीकार गर्दैन भने ऊ परमेश्वरको क्रोधमुनि रहनेछ, परमेश्वरको दण्डमा उसले आफूलाई सुम्पनेछ। के तपाईँहरूले आफ्नो पाप स्वीकार गर्नुभएको छ, मान्नुभएको छ? के तपाईँ पापी छु भन्ने कुरा विश्वास गर्नुभएको छ, थाहा गर्नुभएको छ? के आज तपाईँले आफ्नो पाप पश्चाताप गर्न चाहनुहुन्छ? आदरणीय श्रोता मित्र, म तपाईँलाई विन्ती गर्न चाहन्छु, यदि आज नै तपाईँले आफ्नो पाप स्वीकार गर्नुभयो भने तपाईँको पाप क्षमा हुनेछ। ख्रिस्ट येशूले तपाईँलाई क्षमा गर्नुहुनेछ। ख्रिस्ट येशूमा पापको क्षमा छ, उहाँमा उद्धार अनि मुक्ति छ, उहाँमा जीवन छ। हामीलाई राम्ररी थाहा छ हामी पापी छौँ। उहाँले पापीहरूलाई प्रेम गर्नुहुन्छ, तर प्रेमको साथ उहाँले पापीहरूलाई दण्ड पनि दिनुहुन्छ। परमेश्वर प्रेमिलो मात्र हुनुहुन्न, तर उहाँ न्यायी हुनुहुन्छ, न्याय गर्नुहुन्छ, इन्साफ गर्नुहुन्छ। यदिले स्वर्ग र नरकको वास्तविकतालाई नै बिर्सदैन भने उसले आफ्नो पापको वास्तव नै महसुस गर्न सक्दैन, उसले पाप बुझ्न सक्दैन। यसकारण ऊ परमेश्वरको न्यायमा अवश्य पर्नेछ। हामीले हाबिललाई देखिरहेका छौँ, जसले आफू पापी छु भन्ने कुरा आफ्नो मनमा स्वीकार गरे। हाबिलले परमेश्वरको अघि आएर आफ्नो पापको प्रायश्चितको निम्ति थुमा बलिदान गरे। तिनले महसुस गरे कि यो बिना म परमेश्वरलाई खुसी पार्न सक्दिनँ, परमेश्वरको अगाडि आउन सक्दिनँ। तिनले देखे परमेश्वरले आदमलाई दिनुभएको प्रतिज्ञा। परमेश्वरले आदमलाई भन्नुभयो, तेरो र स्त्रीको सन्तानको बिचमा दुश्मनी हालिदिनेछु। यो परमेश्वरको न्याय थियो, किनभने आदमले परमेश्वरको विरुद्धमा काम गरेका थिए। अनि उहाँले सर्पलाई पनि भन्नुभयो, त्यसले तेरो शिर कुल्चनेछ। यो पहिलो करारको प्रतिज्ञा थियो कि उहाँ ख्रिस्ट येशु स्त्रीको सन्तानबाट आउनुहुनेछ, जो आइसक्नु भएको छ। येशु ख्रिस्ट कुमारी कन्याबाट जन्मनुभयो। उहाँ निष्कलङ्क, निष्कोट, पापरहित र निर्दोष हुनुहुन्थ्यो। तर पनि उहाँ हाम्रो पापको खातिर, मानिसको पापको खातिर, हाम्रो पक्षमा हामीले पाउनुपर्ने दण्ड उहाँ स्वयंले भोग्नुभयो। प्रिय मित्र, के तपाईँले थाहा गर्नुभएको छ, येशू ख्रिस्टले क्रुसमा भोग्नुभएको दुःखलाई यो तपाईँको निम्ति थियो। उहाँ हाम्रा निम्ति बलिदान हुनुभयो। बलिदान बिना मानिसको पाप क्षमा हुँदैन, यो कुरालाई हाबिलले बुझेका थिए। तसर्थ तिनले परमेश्वरको अघि भेटी ल्याई, तिनले थुमाको पाठो भेडाको बगालबाट ल्याई र परमेश्वरको सामु बलि चढाए। ते बुझे कि रगतद्वारा पाप क्षमा हुन्छ। यो पुरानो करारमा मानिसहरूको निम्ति प्रबन्ध गरिएको थियो। अहिले पशुको रगतद्वारा मानिसको पाप क्षमा हुन सक्दैन। हाम्रो पाप क्षमाको निम्ति येशूको रगतको आवश्यकता थियो, र जुन रगत चाहिँ पवित्र हुनुपर्दथ्यो। उहाँको रगतले मात्र हाम्रो सबै पापहरू क्षमा गर्न सक्छ, ख्रिस्ट येशूको रगतले, किनभने उहाँ पापीहरूको ठाउँमा मर्नुभयो। हामीले मर्नुपर्ने ठाउँमा ख्रिस्ट येशूले मर्नुभयो। उहाँले हाम्रा सबै पापहरू क्रुसमाथि बोकेर मर्नुभयो। हाम्रो दण्डहरू उहाँले लिनुभयो। प्रिय मित्र, के तपाईँले ख्रिस्ट येशूमा विश्वास गर्नुभएको छ? उहाँ पापीहरूको पक्षमा खडा हुनुभयो, हाम्रो पक्षमा खडा हुनुभयो। पापीहरूलाई शुद्ध र पवित्र पार्न धर्मी परमेश्वर ख्रिस्ट येशू आफै मर्नुभयो। हामीले परमेश्वरका येशूद्वारा मात्र पुग्न सक्छौँ। उहाँले परमेश्वरसँग हामीलाई मिलाप गराउनु भएको छ। येशूमा विश्वास गर्नुहोस् र तपाईँले पनि उद्धार पाउनुहुनेछ, किनभने मैले तपाईँलाई भनेको छु, उद्धार ख्रिस्ट येशूमा मात्रै छ। हामी कार्यक्रमको अन्त्यतिर छौँ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनुभएको छ भने, जीवनको निम्ति चुनौती पाउनुभएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिस्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौँ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौँ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।